ಕಸದಿಂದ ಧಾದಿಂದ ಕಸ ತಿರುಗಿಸಿ ತಾಗಿದ್ದಾಗ ದಿನಗಿನ ನೀ ಕಸದಿಂದ ಧಾದಿಂದ ಕಸ ತಿರುಗಿಸಿ ತಾಗಿದ್ದಾಗ ದಿನಗಿನ
ಉಜಿಯಾಲೋ ಫಲ್ಸ ಉಜಿಯಾಲೋ ಫಲ್ಸ ಉಜಿಯಾಲೋ ಫಲ್ಸ
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 ಉಜಿಯಾಲೋ ಫಲ್ಸ जब स्पष्ट हुन्छ लक्ष्य प्राप्त गर्न सम्भव छैन भनेर तब लक्ष्य बदल्ने होइन आफ्नो काम गर्ने तरिका बदल्नुहोस्। नमस्कार, चिसो बढ्ने क्रममा छ। आजदेखि मंगसिर महिना पनि शुरू भएको छ। काठमाडौँमा भने बिहानको तापक्रम आज थोरै बढेको छ। हिजो न्यूनतम तापक्रम 11.2 डिग्री सेल्सियस मापन गरिएको काठमाडौँको तापक्रम आज बिहान 13.5 डिग्री सेल्सियस पुगेको छ। उज्यालो भइसकेको छ तर पनि काठमाडौँमा आकाश खुल्न सकेको छैन। बादल र तुवालोले आकाश खुल्न नदिएको हो। केही चरा चिरबिर गर्दै वार पार गरिरहेका छन्। तपाईँ पनि घरको भित्तामा झुन्ड्याइएको रेडियोमा वा हातमा मोबाइल अथवा हाते रेडियो बोकेर हिँड्दै हुनुहुन्छ होला हामीलाई सुन्दै। अनि कोही चाहिँ चियाको चुस्की लिँदै त कोही सिरक भित्रै बसेर पनि हामीलाई सुनिरहनु भएको होला। मेलापात घाँस दाउरा जाने तयारीमा पनि हुनुहुन्छ होला। जे होस्, अबको डेढ घण्टा हामी सँगै बस्नेछौ उज्यालो रेडियो नेटवर्कको दैनिक बिहानी प्रस्तुति उज्यालो पल्चामा। हामी रमाइला जानकारी सँगै उपयोगी जानकारी पनि दिन्छौ। बिहान खबर पत्र पत्रिकाको सङ्गालो कायाकैरन सकिएको छ। झण्डै 8 बजेसम्म हामी सँगै रहनेछौ। आज आइतबार, तपाईँको साथमा छु म सजना तिमल सिन्हा, अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ प्रवीण श्रेष्ठले। हामीसँग आज विश्व इतिहासमा आजको दिन, आजका पाहुनामा केमिकल इन्जिनियर राजदास श्रेष्ठ, जो अहिले काठमाडौँको साँखुमा कृषि गरेर बस्नु भएको छ, उहाँसँगको भलाकुसारी।
छोराहरू विदेशमा छन् होइन, विदेश भन्यो अब उनीहरूको त आफ्नै देश हो, माओली र सेती जन्मेको। उनीहरू भन्छन् वा यहाँको माटोको बास नै हामीलाई मनपर्छ, त्यस कारण हामी यहाँ बस्छौँ। त्यो म बुझ्छु, मलाई पनि त्यस्तै लाग्छ। मलाई साँखुको माटोको बास नै मलाई मनपर्छ। धान रोप्दाखेरि त्यहाँ कस्तो बास आउँछ, धान काट्दाखेरिको त्यो बास नै कस्तो आउँछ। त्यसले गर्दाखेरि त्यो माटोप्रतिको माया भन्ने यो हो साँच्चीकै। अहिले म नितान्त एक्लै छु, त्यस कारण छोराहरू भन्छन् तिमी किन एक्लै बस्छौ, आऊ हामीसँग बस। तर मलाई चाहिँ त्यही माटोको माया, आफ्नो जन्मभूमिको माया है। नेपाल त मेरो जन्मभूमि, त्यसमा पनि साँखु मेरो आफै जन्मेको ठाउँ भएको हुनाले मलाई त्यसले पनि बाँधेको हो।
सिप्र रोजगारीमा मकवानपुरको कुलेख्यानमा डुङ्गा चलाउँदै आउनुभएका कुमार लामासँगको कुराकानी।
अहिले हामीसँग 150 जति चाहिँ काठको क्लासिकल डुङ्गाहरू चाहिँ छ होला। मोटर बोट एउटा रेस्क्युको लागि छ, र अहिले नयाँ चाहिँ हामीले बनाना बोटहरू, जस्तो सर्फिङ बोटहरू, कायकहरू पनि लिएर आएको छौँ।
मिडियामा आज आशाको बजारसँगै गीत पनि छन्। उज्यालो पल्चाको सुरुमा यो राष्ट्रिय गीत सुनौ, त्यसपछि फेरि पनि आउँछौ।
सुंदर मेरो यो देश, राहत विश्व तू मेरा।
शांति को माला मोरे पर राख सितामाऊ मेरा, राख सितामाऊ मेरा।
सुंदर मेरो यो देश, राहत विश्व तू मेरा।
नेपालकै मुटुमा चल्छन् दुखदुखी, वैमा झल्की नेपालकै मुटुमा चल्छन् दुखदुखी।
स्वतन्त्रताको सम्मान अटल गाउँदै नेपाली,
स्वतन्त्रताको सम्मान पटल गाउने नेपाली
सम्पूर्ण जगत मोहित पार्वत चुली हिमाली
सम्पूर्ण जगत मोहित पार्वत चुली हिमाली
ईश्वर वरदाई मनोरथ सीधा गराउने ईश्वर वरदाई मनोरथ सीधा गराउने
अखण्ड प्रभाव शान्तिको विश्व भर पार्ने बुद्धको अखण्ड प्रभाव शान्तिको विश्व भर पार्ने बुद्धको
तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ अनि उज्यालो पल्चाको साथमा हामी आउँछौँ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौँ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौँ यही क्रममा एउटा राष्ट्रिय गीत सुन्यौँ हामीले उज्यालो पल्चामा आज 2076 मङ्सिर 1 गते आइतबार सन् 2019 को नोभेम्बर 17 तारिक हाम्रो लागि हरेक पल विशेष हुन्छन् तर केही पलले मात्र इतिहास बनाउँछन् आजको दिनमा इतिहास रच्न सफल केही पल अबको पालोमा आज नेपाली गायक ध्रुव केसीको जन्मदिन हो उहाँको जन्म विक्रम सम्म 2003 सालमा मङ्सिर 1 गते काठमाडौँमा भएको थियो उहाँले विक्रम सम्म 2010 सालदेखि रेडियो नेपालमा बाल बालिकाको कार्यक्रममा गीत गाउन थाल्नुभयो केसीका अरू कालो रेलको धुवाले हामी कालो छाता हजुर ओढ्दै नओढ्नाले मायालु हजार हुन्छन् नरौ नरौ साइलीमै जाने बेलैमा सबैले भन्छन् तिम्रा आँखा तारभरि मेरा कथा सायनी फेरि भेटौला धारैमा बोलका गीतहरू लोकप्रिय छन् आज कर दिवस हो 2054 साल मङ्सिर 1 गते मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ 2068 सालदेखि यो दिवस मनाउने गरिएको हो यस्तै आज कफी दिवस पनि परेको छ नेपाल कृषि उत्पादनको लागि उपयुक्त ठाउँ हो यसको उत्पादनलाई प्रोत्साहन गर्नको लागि हरेक वर्ष मङ्सिर 1 गते यो दिवस मनाउने गरिन्छ सन् 1990 को नोभेम्बर 17 मा सोभियत संघलाई संयुक्त राज्य अमेरिकाले मान्यता दिएको थियो रूसको साम्राज्य मानिने सोभियत संघ सन् 1991 मा यसको अस्तित्व आएको थियो यसको अस्तित्व सकिएको थियो यस्तै सन् 1917 को नोभेम्बर 17 मा मार्क्सवादी क्रान्तिकारी र सोभियत संघका नेता भ्लादिमिर लेनिनले प्रेस स्वतन्त्रतामाथि अस्थायी प्रतिबन्ध लगाएको थियो र सन् 1796 को नोभेम्बर 17 मा फ्रान्सका शासक नेपोलियन बोनापार्टको नेतृत्वको सेनाले इटलीमा अस्ट्रेलियनलाई पराजित गरेका थिए तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ अनि उज्यालो पल्चाको साथमा हामी सधैँ आउँछौं विविध सामग्री लिएर मकवानपुरका कुमार लामाले डुङ्गा चलाउने काम गर्नुभएको छ सँगसँगै खेतीपातीको काम पनि उहाँले गर्ने गर्नुभएको छ कुलेखानीमा होटल पनि उहाँले खोल्नु भएको छ र साथै बिना नेउपानीले कुलेखानीमा डुङ्गा चलाउँदै गर्दा कुमार लामासँग कुरा गर्नुभएको छ
स्वागत छ यहाँलाई उज्यालो फल्चाको सिप्र रोजगारीमा
नमस्ते
अहिले चाहिँ अब हामी यो कुलेखानी ड्याममा नै छौँ होइन अब डुङ्गा चलाइरहनु भएको छ तपाईँले अब यो डुङ्गा चलाउन थाल्नु भएको चाहिँ कति भयो
यो डुङ्गा
व्यवस्थित रूपले चल्न थालेको छ अहिले हालसाल दुई तिन महिना भयो होइन योभन्दा अगाडि चाहिँ अब आफ्नो ढुङ्गा र यहाँ मान्छेहरू समूह मिलेर ढुङ्गा चलाइरहेको ढुङ्गा व्यवसाय गरिरहेको छ पहिलेदेखि नै थियो
पहिला भन्नाले कति पहिलाबाट
चार पाँच वर्ष अगाडि पहिलादेखि नै थियो
तपाईँ पहिला चार पाँच वर्ष पहिलादेखि नै चलाइरहनु भएको हो
यहाँ हामी लगायत हाम्रो साथीभाइ त्यो बेलामा चाहिँ हामीले व्यावसायिक रूपमा भन्दा पनि आउने मान्छेलाई सुविधा दिने हिसाबले चाहिँ ढुङ्गा चलाइरहेको नै हो
अब हामीले अहिले देख्दा पनि अब हामी अब यो एउटा किनारमा छौँ होइन देखेर नसक्ने छ तपाईँहरूले अब ढुङ्गा चलाउँदाखेरि चाहिँ अब कसरी चलाउनुहुन्छ यो पुरै घुमाइदिनुहुन्छ कि के छ
होइन यसमा हाम्रो क्राइटेरिया हुन्छ जस्तो यो बाँधको एरियासम्म लगेर फर्काएको चाहिँ पर पर्सन 100 रुपियाँ लिने गरेको छ र अनि मान्छेलाई चाहिँ अब यो चारै दिशामा घुम्ने तरिकाले चाहिँ अब बोटिङ गर्नुहुन्छ भने चाहिँ उहाँहरूलाई रिजर्भ बनाउन 1000 रुपियाँ घन्टाको लिने गरेर चलाइरहेको छ
जतिजना भए पनि 1000
हाम्रो डुङ्गाको क्यापेसिटी अनुसारको कुनै डुङ्गामा 12 जना अट्छ कुनैमा 8 जना अट्छ कुनैमा 7 जना 5 जना डुङ्गा हेरी हेरी हुन्छ
सुरुमा तपाईँले अब डुङ्गा पनि किन्नु पर्यो होइन त्यसको लागि चाहिँ कति लगानी गर्नुभयो
डुङ्गा यहीँको काठ पातले नै बनाउने हो यहीँको कर्मीहरू लगाउने हो होइन त्यो गर्दा पनि अहिलेको हिसाबले डुङ्गा बनाउँदाखेरि 70,000-75,000 पर जान्छ
एउटा डुङ्गाको
हजुर
त्यसमा चाहिँ अब कसरी बनाउनु पर्ने हुन्छ काठ भन्नुभयो अब जुनसुकै काठ पनि प्रयोग गर्न मिल्ने हो कि अब यही चाहिन्छ भन्ने त्यस्तो केही हुन्छ
विशेष गरी चाहिँ हाम्रो यहीँको लोकल काठहरू टुनीको काठ भन्छ घरतिर युज गर्दैन त्यो काठ त्यो काठ युज गर्यो भने घर टुङ्गिन्छ भन्छ खालि खोलामा युज गर्ने हो त्यो चाहिँ अलिकति पानीलाई चाहिँ धान्न सक्ने खालको काठ हुन्छ र त्यसमा लाग्ने बारहरू अलिकति बलियो बारहरू चाहिँ हामीले अग्राकै राख्छौँ
त्यो तपाईँ आफैले बनाउनुहुन्छ कि अरू मान्छे लगाउनुहुन्छ
अहिले कर्मीहरू यहाँको कर्मीहरू छ काम गर्ने डुङ्गाको सम्बन्धी काठ सम्बन्धी काम गर्ने मान्छेले बनाउने हो हामीले अर्डर दिने मात्रै हो
अब चार पाँच वर्ष भइसकेको छ तपाईँले अब यो कुलेखानीमा डुङ्गा चलाउन थाल्नुभएको होइन सुरुमा चाहिँ अब कस्तो भयो अनुभव तपाईँलाई अब यो डुङ्गा सुरुको दिनमा चलाउँदाको अनुभव चाहिँ कस्तो भयो
सुरुमा त खासै गरी अब यो ठाउँलाई यो भेगलाई मान्छेले चिनेको पनि थिएन चिनजान आफन्त र नजिक घर पाइक पर्ने हेटौँडा पर्ने मान्छेहरू चाहिँ आउने डुङ्गा खेल्ने त्यो बेलामा हामीले व्यावसायिक रूपमा पनि होइन कि डुङ्गा त हुन्थ्यो हाम्रो अब जाल हल्ने कामै हो पर्सनली जाल हुन्थ्यो मान्छेको होइन अब त्यो जालको लागि चाहिँ डुङ्गा हुन्थ्यो प्रत्येक घरको मान्छेको जालमा काम गर्ने मान्छेको अब त्यही जालको डुङ्गामा चाहिँ चढाउन भनेर हामीलाई चाहिँ अब उनीहरूले अनुरोध गरेको गर्थ्यो त्यही हिसाबले चाहिँ हामी चलाइ पनि दिन्थ्यौँ त्यति बेला हामीले रेट पनि तोकेको थिएन होइन उनीहरूले अब उनीहरूको मन खुसीले कतिलाई त हामी फ्रीमा पनि खेलाइदिन्थ्यो अनि बिस्तारै बिस्तारै यसलाई चाहिँ व्यावसायिक रूपमा चाहिँ अहिले आएर चाहिँ एउटा समिति पनि बनेको छ
अहिले अब समिति बन्नु त अब आफैमा राम्रो कुरा हो होइन किनकि अब जुनसुकै विपद पऱ्यो भने पनि समिति भइसकेपछि काम गर्न सजिलो हुन्छ होइन अहिले तपाईँहरूको अब यो कुलेखानीमा चाहिँ अब टोटल कतिवटा ढुङ्गा चलाइरहनु भएको छ
ए यो हाम्रो सबै अहिले समितिभित्रमै पर्छ लगभग अहिले हामीसँग 150 जति चाहिँ काठको क्लासिकल डुङ्गाहरू चाहिँ छ होला मोटर बोट एउटा रेस्क्युको लागि छ र अहिले नयाँ चाहिँ हामीले बनाना बोटहरू जस्तो सर्फिङ बोटहरू कायकहरू पनि लिएर आएको छ
त्यो सबै अब छरा लिएर भनेको विभिन्न ठाउँमा चलाउनु भएको छ कि अब एकै ठाउँमा चलाउनु भएको छ त्यो
छैन अब विशेष गरी यो म बोलिरहेको कुमार लामा चाहिँ कुलेखानीको हकमा अब हाम्रो चाहिँ यहाँ सञ्चय समिति चाहिँ छ अब यो समितिले पनि खासै अब उनीहरूकैतिर मात्रै अलिकति विकास गर्ने र हाम्रोतिर चाहिँ अलिकति ध्यान नदिएको हो कि जस्तो पनि लाग्छ सेयर सदस्य त हामी पनि हो हाम्रो यहाँको जनताले पनि सेयर त लगानी गरेको छ हाम्रो पनि सम्भावित ठाउँ हो कुनै पनि सिजनमा कुनै पनि मौसममा यहाँ पानी कहिले पनि कम हुँदैन र यहाँ डुङ्गा 12 महिना खेल्न सकिने ठाउँ पनि हो र राम्रो ठाउँ हुनका साथसाथ पनि यहाँको अब भनौँ न व्यवसाय जनता हामी पनि तातेका छैनौँ र त्यो समितिले पनि ध्यान नपुऱ्याएको र स्थानीय सरकारले पनि अलिकति हेलाइ गरिरहेको जस्तो चाहिँ मलाई लाग्छ
अब यसरी बोटिङ गर्नको लागि अरू अरू ठाउँ पनि छ नेपालमा होइन तर अरू ठाउँमा भन्दा अब कुलेखानीमा आएर बोटिङ गर्दाको चाहिँ अब छुट्टै अनुभव हुने रहेछ होइन त्यो हामीले पनि महसुस गरिसक्यौँ तपाईँले चाहिँ अब एक दिनमा कति जति चढाउनुहुन्छ डुङ्गा भनेको कति पटक चलाउनुहुन्छ धेरैजना आउनुभयो भने
पिकनिक बसहरू यो पिकनिक स्पोटमा 10-12, 15-20 आएको पनि रेकर्ड छ त्यो बेलामा चाहिँ दिनभरि नै भनौँ न एकजना डुङ्गा चालकले दिनमा 10-12 राउन्डसम्म पनि गर्नुपर्ने समयहरू पनि थियो, तपाईँले देख्नु भइरहेछ हामीसँग कर्मचारी पनि एकजना मात्रै छ, यहाँ भिडभाड त धेरै छ नि होइन, कर्मचारी त अहिले हेर्दा पनि तिन चारजना चाहिने हो नि, मान्छे वेटिङ गरेर कुरी कुरी डुङ्गा चढ्नुपर्ने बाध्यता उनीहरूलाई होइन समस्या छ, कर्मचारी पनि नपुगिरहेको अवस्था चाहिँ हो।
अब अहिले तपाईँको मासिक आमदानी भनौँ कति जति हुन्छ यो डुङ्गाबाट?
अब पहिला चाहिँ समिति बन्नुभन्दा अगाडि चाहिँ अब एक्ज्याक्ट थाहा हुन्थ्यो हामीलाई होइन, अब यो समिति बनिसकेपछि अब वार्षिक साधारण सभामा अब किन खरिद बिक्री गरेर अब नयाँ पैसा उठाएर अब कति हुन्छ त्यो चाहिँ अब रिजल्ट आउनै बाँकी छ भनौँ न।
यस्तो अब तपाईँहरूले मानव अहिले ढुङ्गा चलाइरहनु भएको छ होइन, यो जति पनि पैसा आउँछ नि यो समितिमा जाने हो, तपाईँहरू व्यक्तिले पाउने होइन?
होइन होइन, यो समितिमै जाने हो सबै पैसा, र कर्मचारीले चाहिँ तलब मात्रै पाउने हो।
तलब चाहिँ अब कति छ
अहिले चाहिँ कर्मचारीलाई? तलब 12,000 तोकिएको छ।
अब घर परिवार पनि हुनुहुन्छ होला होइन, अब तपाईँको अब यो 12,000 अनि घर परिवार चलाउन पुगिरहेको छ त?
त्यति पैसाले त घर परिवार चलाउन त पुग्दैन होइन, तैपनि एउटा कस्तो भने शनिबार र शुक्रबार अलिकति भिडभाड हुने हो, अरू बार चाहिँ घरको कामहरू गरेर पनि साथीभाइसँग कन्ट्याक्ट गरेर यहाँ अब हुन्छ नि मान्छे अब जस्तो कर्मचारीको यहीँ अब यो चरण क्षेत्र पनि हो, उसले आफ्नो गाई बाख्रा चराउँछ पनि प्लस डुङ्गा पनि खेलाउँछ, नहुनुभन्दा त त्यति हुनु पनि राम्रै कुरा हो।
तपाईँको घरमा सिको हुनुहुन्छ?
मेरो घरमा बुवा मम्मी हुनुहुन्न अनि श्रीमती अनि दुईटा छोरा, सानो परिवार छ मेरो।
तपाईँको परिवार चलाउनको लागि अब यही डुङ्गा चलाएर जति पनि आमदानी भइरहेछ नि यसैले पुग्छ कि यो बाहेक अरू केही पनि गर्नु भएको छ अहिले?
पुग्दैन पुग्दैन, सामान्य मान्छेलाई अब आफ्नो परिवार चलाउनुलाई तपाईँलाई पनि थाहा छ मासिक कति पैसा चाहिन्छ, यो चाहिँ अब अलिकति टेवा पुग्छ सहयोग हुन्छ भन्ने मात्रै हो, यसले चाहिँ पुरै परिवार फ्यामिली पुरै धान्दैन। साइडमा हाम्रो मेरो भनेको अब कृषि पनि हो, अब गाउँ बसेर कृषि पनि गर्नु पऱ्यो, अब डुङ्गामा चाहिँ व्यक्तिगत हिसाबले हामीले डुङ्गा चलाएर त्यसबाट मुनाफा पनि लिन्थ्यौँ, सङ्घ भएको भएर सङ्घको कर्मचारी छ अनि प्लस चाहिँ यो होटेल व्यवसाय पनि मेरो हो।
यो डुङ्गा चलाउने साथसाथै अहिले आफैले होटेल पनि खोलिरहनु भएको छ?
हजुर हजुर हजुर।
कस्तो चलिरहेछ होटेल चाहिँ?
भर्खर खोलेको हो, अब आशा छ कि राम्रै चल्ला भनेर होइन, चल्ला जस्तो चाहिँ लागिरहेको छ, अब यो सबै यहाँको माहौल देखेर यहाँ चाहिँ मान्छेले सुविधा लिन सकेन, मान्छेलाई दुःख भयो आउने मान्छे फर्केर गयो भनेर नै मैले यो सुरु गरेको हो होइन, चल्नु त नचल्ने भन्ने कुरै हुँदैन, चल्छ। सुरुमा कुनै पनि व्यापार गर्दाखेरि मुनाफा चाहिँ हुँदैन
पक्कै पनि, अब तपाईँ पहिला डुङ्गा चलाएर अहिले अब होटेल खोल्नु भएको छ, यो आफैमा राम्रो काम हो होइन, किनकि डुङ्गा चलाएर नै केही तपाईँले पैसा सङ्कलन गरेर नै अहिले होटेल खोल्न सक्नुभयो नि त, अब पछिसम्म पनि यसलाई निरन्तरता दिने सोच बनाउनु भएको छ कि अब यो होटेलबाट पनि भयो मैले भर्खर खोलेको हो अब के हुन्छ भन्ने त्यस्तो केही योजना पछिसम्मको के छ?
होइन, म यहीँ आफ्नो घर गाउँमा बसेर पर्यटन प्रबन्धनकै काम गर्ने हो, होटेललाई पनि मेरो होटेललाई पनि एकदम अब यसको स्तर पनि बढाएर जाने हो, र साथसाथै डुङ्गा भनौँ न अब यो पहिलाको परम्परागत हिसाबले डुङ्गा क्लासिकल डुङ्गा चलाउनु पर्छ भन्ने मात्रै होइन, नयाँ किसिमको डुङ्गाहरू पनि ल्याउन सकिन्छ
होइन। पक्कै पनि यति बेला हामी कुलेखानीमा अब डुङ्गा एकचोटि बोटिङ गरेर यता किनारमा आइसकेका छौँ, अब डुङ्गा चलाइरहनु भएको छ दाइ, उहाँसँग कुराकानी गरिरहेको छु मैले, अब पछिसम्म हुन्छ नि त अब तपाईँले घर परिवार चलाउनको लागि अब छोरा छोराहरू पनि छ भन्नुभयो होइन, यसैमा लिएर आउने सोच बनाउनु भएको छ कि उनीहरूको इच्छा अनुसार अरू नै केही बनोस् भन्ने चाहनुहुन्छ?
होइन, अब आफूले गरेको बिजनेस चाहिँ एउटा सन्तानले चाहिँ धानोस् भन्ने चाहिँ सबैको हुन्छ होइन, दुईवटा सन्तान छ मेरो, एउटाले चाहिँ मेरो बिजनेस धानोस् भन्ने नै चाहन्छु म।
अब अहिले जे गर्नको लागि पनि अब धेरै थोरै लगानी गर्नको लागि पैसा नै चाहिन्छ सबैभन्दा पहिला होइन, पैसाले नै गर्छ जे गर्नु, कतिजना कामै नगरिकन यत्तिकै बस्नेहरू पनि हुनुहुन्छ नेपालमा होइन, अब कतिपय अब यही काम गर्नको लागि नेपालमा केही अवसरै छैन भनेर पनि बाहिर जानुहुन्छ, तपाईँले अब यो मकवानपुर कुलेखानीमा अब आफैले डुङ्गा चलाएर अहिले आफैले होटेल व्यवसाय गर्न थालिसक्नु भएको छ होइन, कामै नगरिकन यत्तिकै बस्नेहरूलाई चाहिँ के भन्नुहुन्छ?
होइन, यहाँ सर्वप्रथम त काम गर्ने वातावरण पनि छैन, कसैले काम गर्न लाग्यो भने बाधा नै आउँछ, काम गर्ने मान्छेलाई गर गर्नुपर्छ भनेर हौसला दिने मान्छे कमै हुन्छ, त्यो हामीलाई पनि त्यो गाह्रो साह्रै भएको हो, गाह्रो साह्रो हुँदा हुँदै पनि आफूले देखेको सपना चाहिँ कसरी गाह्रो साह्रो पारेर त्यो सपना चाहिँ ब्रेक हुन्छ भन्ने चाहिँ होइन, हामी निरन्तर लागि परि नै रह्यौँ, अरू साथीभाइहरू पनि हुनुहुन्छ अब उनीहरू पनि इच्छुक छ अहिले, अब यही पेसा गरिरह्यो भने पर्यटन प्रबन्धन पनि हुन्छ, उहाँहरूलाई सुविधा पनि हुन्छ र हामीलाई रोजगारी पनि हुन्छ भन्ने चाहिँ मैले सोचेको छु।
पक्कै पनि, अब तपाईँको जस्तो सोच सबैले राख्ने हो भने सायद हाम्रो अहिले जति पनि युवा बाहिर जानु भएको छ यति जानु पर्दैन होला आशा गरौँ होइन, आफ्नो अनुभव हाम्रो सिप्र रोजगारीमा आयो सुनाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुलचोक ललितपुरमा मुटु रोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ। हृदय रोग सम्बन्धी स्वास्थ्य परीक्षण, ईसीजी, इकोकार्डियोग्राफी, हल्चर, सीआईएमटी, एबीपी, टीएमटी, अल्ट्रासाउन्ड, एक्सरे, फिजियोथेरापी, प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटु रोगका औषधिहरू निशुल्क उपलब्ध छ। सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त सञ्चार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ। सम्पर्क नम्बर 5527033।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक, प्रतिष्ठानको सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म। रक्त सञ्चार केन्द्रको सम्पर्क नम्बर 5527033। 24 घण्टा सेवामा।
सुनिश्चित भविष्य मात्र होइन बचत, सपनाहरू पुरा हुने विश्वास हो। भविष्यको लगानी हो, मनको शान्ति हो, बचत आर्थिक स्वतन्त्रता हो, आत्मा विश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आयरी बैंक, सबैका लागि बैंक।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
धन्न केही भएन, दिन त बलियो नै रहेछ। गाडी चाहिँ मजाले बिग्रे जस्तो छ त।
हामी बाँच्यौँ भन न, गाडीको पिर नगर। गाडीको सुरक्षा एभरेस्ट इन्सुरेन्सले गरेको छ त।
दुर्घटना र भवितव्य बाजा बजाएर आउँदैन, जहिले र जहाँ पनि हुन सक्छ। त्यसैले एभरेस्ट इन्सुरेन्सको नजिकैको शाखामा बिमा गरी ढुक्क हुनुहोस्।
बस, ट्रक, जीप, कार, मोटरसाइकल लगायतका सवारी साधनको बिमाका लागि एभरेस्ट इन्सुरेन्स, हात्तीसार, काठमाडौँ। फोन नम्बर 4447417 4450090।
कुरा प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला, स्वादको झट्का।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तपाईँ हुनुहुन्छ उज्यालो फल्चामा हामी उज्यालो फल्चाको साथमा आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ भने हामीलाई काठमाडौँमा 90 MHz उज्यालो रेडियो नेटवर्कमा सुन्न सक्नुहुन्छ भने 90 MHz हामीलाई धादिङमा युनिक एफएम र सिन्धुलीमा सुनकोशी एफएमबाट पनि सुनिरहनु भएको छ यसै गरी चितवनमा रेडियो चितवन पोखरामा रेडियो तरंग विराटनगरमा स्काई एफएम कैलालीमा एफएम रेडियो स्टार डोल्पामा रेडियो त्रिपुरा काभ्रेमा सेफर्ड एफएमबाट पनि सुनिरहनु भएको छ यस्तै बर्दियामा रेडियो राम ज्ञानो र रेडियो टाइगर र जाँझरकोटमा रेडियो जाँझरकोट रुकुममा रेडियो चौजहारी जुम्लामा रेडियो सिन्झा र रेडियो नारी आवाज डडेलधुरामा रेडियो युनिटी रेडियो सनसेर बैतडी तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम मनाङमा रेडियो मनाङ बाजुरामा रेडियो पौरखी रामेछापमा रेडियो तीनलाल शंखसभामा गुरास एफएम मुगुमा रेडियो खेसमा मालिका नुवाकोटमा मिक्स एफएम हुम्ला सिमिकोटमा रेडियो कैलाशबाट हामीलाई सुनिरहनु भएको छ भने पाल्पामा रेडियो मुक्तिनाथबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ सँगसँगै हामीलाई उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि सुनिरहनु भएको छ यतिखेर हाम्रो स्टुडियोको घडीमा बिहान 7:02 गइसकेको छ र यतिखेरसम्म हामीले आज इतिहासमा आजको दिन सिप्र रोजगारीमा कुलेखनीमा डुङ्गा चलाउँदै आउनुभएका मकवानपुरका कुमार लामाको अनुभव अनि गीत सुनिसकेका छौं हामीसँग मीडियामा आज आजको बजार अनि आजका पाहुनामा केमिकल इन्जिनियर राजदास श्रेष्ठ जो अहिले काठमाडौँको साँखुमा कृषि पेसा गरेर बसिरहनु भएको छ उहाँसँगको भलाकुसारी बाँकी नै छ मीडियामा आजको पालो भएको छ र मौसम सम्बन्धी जानकारी लिएर आएकी समयले यतिखेर ललितपुरमा रहेको उज्यालो घरको अगाडिको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ घाम लाग्न थालेको छ तर आकाशमा तुवालो र बादल भने अझै पनि हटेको छैन र अहिले देशभरिकै मौसमको कुरा गर्नुपर्दा चाहिँ पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने तराईका क्षेत्रको मौसम चाहिँ आंशिक बदली भएको छ भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र आजको मौसमको कुरा गर्नुपर्दा चाहिँ पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ भने मध्य पहाडी क्षेत्रको मौसम आंशिक बदली हुनेछ अनि बाँकी क्षेत्रको मौसम चाहिँ सामान्यतया सफा नै रहनेछ पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा चाहिँ फाटोफुटो पानी पनि पर्न सक्नेछ आज भनेर मौसमविदले अनुमान गरेका छन् पाकिस्तान तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको असरले गर्दाखेरि चाहिँ पानी पर्न सक्छ एक दुई ठाउँमा पूर्वी पहाडी भागमा अरू ठाउँको मौसम चाहिँ सफा नै रहन्छ भनेर मौसमविदले भनेका हुन् अब अरू खबरतिर लागौं हामी सुरुमा मैले गोर्खापत्र दैनिकमा छापिएको खबर लिएकी छु नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमा स्तम्भको अध्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्क लगायतको विस्तृत विवरणसहित डाटाबेस तयार पारिएको छ यस्तो अध्यावधिक अब डिजिटल रूपमा हुनेछ नापी विभागका महानिर्देशक प्रकाश जोशीले नम्बर अनुसार प्रत्येक सीमा स्तम्भको सम्पूर्ण तथ्याङ्क सहितको डाटाबेस विभागसँग रहेको जानकारी दिनुभयो नक्साको कोअर्डिनेट अवस्थिति भएको हुँदा पिलर सार्ने सम्भावना हुन नसक्ने र सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने अवस्थामा नापी विभाग रहेको पनि उहाँले जानकारी दिनुभयो नापी विभाग प्राविधिक रूपमा आवश्यक सबै तथ्याङ्क र तथ्य सहित रहेको पनि उहाँले स्पष्ट पार्नुभयो उहाँले भन्नुभयो डिजिटल डाटाबेस तयार रहेको छ नेपाल र भारतबीच 1,880 किलोमिटर दूरीसम्म सीमा जोडिएको छ तर गुगल सर्च वेबले भने 1,758 किलोमिटर मात्र देखाउने गरेको छ भारतले गुगल सर्च वेबलाई देखाएर नेपालको केही भूभाग आफ्नै भएको दावी गर्दै आएको छ नेपाली सुरक्षा अधिकारीका अनुसार गुगल सर्च वेबभन्दा नापी विभागले गरेको सर्वे र नक्सा आधिकारिक हो सीमाङ्कनका विषयमा नेपाल र भारत बीचको विवाद हटाउन दुई देशको संयुक्त सर्वे टोलीले झापाबाट सीमाको दूरी सर्वे गर्न थालेको छ। तर सीमा रेखाङ्कन र अतिक्रमणका विषयमा भने त्यो टोलीलाई कुनै पनि जिम्मेवारी दिइएको छैन। सन् 2014 पछि सुस्ता र कालापानी बाहेकको क्षेत्रमा रहेका जम्मा 8,553 पिल्लरको लगत लिने काम अगाडि बढाइएको हो। दुई देशको सीमा कार्यदल समूहले यसको काम गरिरहेका छन् भनेर सीमा स्तम्भ अब डिजिटलमा शीर्षकमा गोर्खापत्र दैनिकले खबर छापेको छ। यस्तै अर्को खबर लिएकी छु मैले, यो खबर चाहिँ बर्दिवासको छ। नापी कार्यालय बर्दिवासले कार्यालय स्थापना भएको 4 वर्षपछि कागज पत्र पाएको छ। नापी कार्यालय जलेश्वरबाट राजनीतिक सहमतिको आधारमा नापी कार्यालय जलेश्वर र बर्दिवास बीच नक्सा पल्टबुक स्रोत जस्ता कागज पत्र बर बुझारत गरी शुक्रबार ल्याइएको उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष प्रहलाद कुमार छेत्रीले बताउनु भएको छ। राजनीतिक दल उद्योग वाणिज्य संघले नापी कार्यालय बर्दिवासको कागज पत्र ल्याउन 4 वर्षदेखि पहल गर्दै आएका थिए। यही खबरमा अर्को प्रसंग छ मसँग, अब मैले खबर लिएकी छु। अर्को खबर लिऊ, सिमसार संरक्षणमा सरकार उदासीन शीर्षकको खबर छ। नेपालको झण्डै 6% भूभाग सिमसार क्षेत्रले ओगटेको छ। 21 थरी आदिवासी एवं जनजाति समुदाय जीवनयापनका लागि यही सिमसारमा भर पर्दै आएका छन्। पारिस्थितिकीय प्रणालीका सेवाहरू उपलब्ध गराउनुमा सिमसारको भूमिका महत्वपूर्ण मानिन्छ। तर सिमसार क्षेत्रको संरक्षण वृद्धिमतापूर्ण उपयोग र व्यवस्थापनका लागि निर्दिष्ट कानून अझै बन्न सकेको छैन। यो क्षेत्रको संरक्षणका लागि बनेको राष्ट्रिय नीति 7 वर्ष पुरानो हो, तर यसलाई संघीय नेपालको संरचनामा ढाल्ने काम अझै पनि भएको छैन। सिमसार क्षेत्रमा काम गर्ने विज्ञहरू जैविक विविधता, जलवायु परिवर्तनका जोखिमलाई न्यूनीकरण र अनुकूलनमा सिमसारले गर्ने योगदानको हिसाब एवं संस्कृति र जीवनयापनमा रहेको महत्व देखेर दङ्ग छन्। तर संघीय नेपालले यसको संरक्षण र क्षयीकरण रोक्न आवश्यक कानून निर्माण नगरेकोमा दुखी रहेका छन्। यो खबर आज नागरिक दैनिकले छापेको छ। अब अर्को खबर लिऊ, अर्को खबर छ मसँग 10% मात्रै कर तिर्ने गरेको खबर। आज कर दिवस परेको छ। सरकारले राजस्व संकलनमा उल्लेख्य सुधार भएको बताए पनि कर तिर्नेको संख्या भने न्यून देखिएको छ। आन्तरिक राजस्व विभागले दिएको जानकारी अनुसार कुल जनसंख्याको 10% नागरिकले मात्रै कर तिर्ने गरेका छन्। 8 राष्ट्रिय कर दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुमारले अहिलेसम्म देशभरबाट जम्मा 29,65,000 करदाता करको दायरामा रहेको जानकारी दिनुभएको छ। एक वर्षमै 8,00,000 करदाता थपिएका छन्। कर सप्ताहको सम्पूर्ण तयारी पनि पूरा भएको बताइएको छ। अर्को खबर सँगसँग अब लौ चिन्नुहोस् अर्का ठेकेदार भनेर अर्का ठेकेदारको पनि विरोध भएको छ। दोलखामा पनि ठेक्का लिएर समयमै सड़क निर्माण सम्पन्न नगर्ने ठेकेदारको तस्विर गाड़ीमा टाँसेर विरोध शुरू भएको छ। खाँडीचौर चरीकोट सड़क अन्तर्गत मुढे चरीकोट सड़क खण्ड ईश्वरोन्नतिका ठेकेदार दीपक सापकोटाको तस्विर सार्वजनिक गरेर विरोध गरिएको हो। 2 वर्षमा निर्माण सक्ने गरी ठेक्का भए पनि 4 वर्षसम्म काम सम्पन्न नभएपछि दोलखावासीले विरोध गरेका हुन्। सापकोटा सड़क निर्माण को जिम्मेवारी लिएको शंकरमाले निर्माण सेवाका प्रोपराइटर हुनुहुन्छ। स्थानीय बासिन्दाले कालोपत्र सहितको बाटो कहिले बन्छ, 4 वर्षसम्म बाटो किन नबनेको भनेर प्रश्न पनि गरेका छन्। यसअघि भक्तपुरमा नगरकोट सड़क खण्ड निर्माण नगर्ने ठेकेदार शारदा प्रसाद अधिकारीको तस्विर सार्वजनिक गाड़ीमा टाँसेर विरोध गरिएको थियो। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ। अनि उज्यालो पल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ। यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। अर्को खबर छ, अब चाहिँ काठमाडौँको खबर छ। स्थानीय बासिन्दाको विरोधपछि काठमाडौँको हनुमान ढोका दरबार क्षेत्र वरिपरिको अव्यवस्थित पार्किङ हटेको छ। काठमाडौँ महानगरपालिकाको
महानगरपालिकाले कडाई नगर्दा दरबार क्षेत्रमै गाडी पार्किङ हुने गरेको थियो। दरबार क्षेत्र प्रवेश गर्ने ठाउँमा नगर प्रहरी खटिए पनि उनीहरूले चासो दिएका थिएनन्। स्थानीयको विरोधपछि जनप्रतिनिधि प्रहरी नगर प्रहरी ट्राफिक प्रहरी लगायत सहभागी बैठकले सम्पदा क्षेत्रमा पार्किङ गर्न नदिने निर्णय भएको हो। पहिलो चरणमा कुमारी घर गद्दी बैठकको पार्किङ रोकिएको छ भने नौतले दरबारदेखि कुमारी घरसम्मको खाली ठाउँमा मोटरसाइकल पार्किङ गर्दा हनुमान ढोका दरबार क्षेत्र अब अव्यवस्थित भएको थियो। अर्को खबर लिए मैले क्यानेडियन संस्था एरोसनले काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक शौचालय निर्माणप्रति चासो राखेको छ। संस्थाका प्रतिनिधि क्यानाडाका डेप्युटी एम्बेसडर काठमाडौँ महानगरपालिकाका प्रतिनिधिहरूले रत्नपार्कमा रहेको सार्वजनिक शौचालयको अनुगमन गरेका थिए। दुई वर्ष अघि काठमाडौँ महानगरपालिका खानेपानी र सरसफाईका लागि गुठी एरोसन र ग्रान्ड च्यालेन्जेस क्यानाडाको सहकार्यमा त्यो शौचालय बनेको थियो। अवलोकन क्रममा ड्युटी एम्बेसडर डियर्ड्री केन्टले सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नुपर्ने अपाङ्ग मैत्री ज्येष्ठ मैत्री ज्येष्ठ नागरिक मैत्री हुनुपर्ने बताउनु भएको छ। अनुगमनमा केन्ट सहित एरिसनका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्य महानगरपालिकाका वातावरण विभाग व्यवस्था विभाग प्रमुख हरिकुमार श्रेष्ठ लगायत टोलीको सहभागिता रहेको थियो। 2074 मंगसिर 4 गते विश्व शौचालय दिवसको अवसरमा महानगर प्रमुख विद्यासुन्दर साक्यले शौचालयबाट उत्पादन भएको दिशाजन्य फोहोरबाट ग्यास उत्पादन विधि पूर्वाधारका लागि शिलान्यास गर्नुभएको थियो। त्यसको 3 महिनापछि ग्यास उत्पादन शुरू भएको थियो। दिशाजन्य लेदो तथा मानव मलमूत्रबाट मासिक 2 सिलिन्डर ग्यास उत्पादन भइरहेको छ। शौचालय सुधारका लागि 5 लाख रुपियाँ लगानी गरिएको थियो। एरोसनको सहयोगमा यस वर्ष ललितपुरमा 4 र काठमाडौँमा 10 शौचालय निर्माण हुने एरोसनका राष्ट्रिय प्रतिनिधि अमात्यले बताउनु भएको छ। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ र उज्यालो पल्चामा अब भने गीत सुन्ने बेला भएको छ अनि आज जन्मदिन परेको गायक ध्रुव कृषिको गीत सुन्छौ हामी यतिखेर। त्यसपछि फेरि पनि आउँछौ।
मायालु हजार हुन्छन् तर माया एक हुन्छ बुझेर माया देउ दिन पर्ने एउटै हुन्छ दिन पर्ने एउटै हुन्छ कमाईहरु माया का चिन्ह भैनन् कृष्णले छटपटेका यौवनका दोष तिहुन् मायाको गुड मुटुको गहिराई भित्र हुन् जोली नगारो हुन्छ दिन पानी गारो हुन्छ सोचेर माया लेउ सम्झेर माया देउ एक पल्ट साटे पछि फर्काउन गाह्रो हुन्छ फर्काउन गाह्रो हुन्छ माया सधैँ नै चोखो सत्य माया लुनै माया लाओ माया को अर्थ के हो मनुपारी माया गर्दा लाज मर्दो पानी हुन्छा लाज मर्दो पानी हुन्छा।
तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ अनि भर्खरै हामीले आज जन्मदिन मनाइरहनु भएका गायक ध्रुव केसीको स्वर अनि गोपाल योञ्जनको शब्द र संगीतमा रहेको यो गीत सुनायौं उज्यालो पल्चामा। आजको बजारको पालो भएको छ र आजको बजारमा हामीले सबैभन्दा पहिले तरकारीको भाव सम्बन्धी जानकारी प्रस्तुत गर्ने गरेका छौं। तर आज यति बेलासम्म कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारीको भाव सम्बन्धी जानकारी आफ्नो वेबसाइटमा राखिसकेको छैन। त्यही भएर हामी नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धीको जानकारीतिर लागौं। आज अमेरिकी डलर एक भरि दर 114.56 रुपियाँ, बिक्री दर 115.16 रुपियाँ, युरोपियन डलर एक खरिदर 126.40 रुपियाँ, बिक्री दर 127.06 रुपियाँ, युके पाउंड स्टर्लिंग एक खरिदर 147.53 रुपियाँ, बिक्री दर 148.30 रुपियाँ, स्विस फ्रैंक एक खरिदर 115.80 रुपियाँ, बिक्री दर 116.40 रुपियाँ। यसैगरी अस्ट्रेलियन डलर एक खरिदर 77.83 रुपियाँ, बिक्री दर 78.24 रुपियाँ, कैनेडियन डलर एक खरिदर 86.48 रुपियाँ, बिक्री दर 86.93 रुपियाँ, सिंगापुर डलर एक खरिदर 84.13 रुपियाँ, बिक्री दर 84.57 रुपियाँ रहेको छ। यसै गरी बहराइन दिनार एकको खरिदर 303.82 रुपियाँ, बिक्री दर 305.41 रुपियाँ, कुवेती दिनार एकको खरिदर 377.14 रुपियाँ, बिक्री दर 389.11 रुपियाँ रहेको छ। यस्तै हङकङ डलर एकको खरिदर 14.64 रुपियाँ, बिक्री दर 14.71 रुपियाँ, डेनिस क्रोनर एकको खरिदर 16.91 रुपियाँ, बिक्री दर 17 रुपियाँ रहेको छ भने स्विडिस क्रोनर एकको खरिदर 11.86 रुपियाँ, बिक्री दर 11.92 रुपियाँ रहेको छ। यसै गरी मलेसियन रिङ्गेट एकको खरिदर 27.58 रुपियाँ, बिक्री दर 27.73 रुपियाँ, युएई दिराम एकको खरिदर 31.19 रुपियाँ, बिक्री दर 31.35 रुपियाँ, थाइपाट एकको खरिदर 3.79 रुपियाँ, बिक्री दर 3.81 रुपियाँ रहेको छ भने कतारी रियल एकको खरिदर 31.46 रुपियाँ, बिक्री दर 31.63 रुपियाँ, साउदी अरेबियन रियल एकको खरिदर 30.55 रुपियाँ, बिक्री दर 30.71 रुपियाँ रहेको छ। यो नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारी प्रस्तुत गर्यौं हामीले उज्यालो पल्चामा।
आजका पाहुना
राजदास श्रेष्ठ काठमाडौँ साँखुको शङ्करापुरमा 2009 सालमा जन्मनुभयो। 10 वर्षको उमेरदेखि संस्कृत विषय पढ्नुभयो तर संस्कृत पढेर दीर्घकालीन नहुने देखिएपछि त्यसलाई निरन्तरता दिनुभएन। त्यसपछि अङ्ग्रेजी विषय पढ्नुभएका उहाँले केमिकल इन्जिनियरिङ गर्नुभयो। केमिकल इन्जिनियर भएर नेपालसहित रूस लगायतका देशमा 25 वर्ष काम गर्नुभयो। अमेरिका रूस बोस्वाना लगायतका देश पुग्नुभएका उहाँ अहिले भने आफ्नै जन्मथलोमा कृषि व्यवसायमा सक्रिय हुनुहुन्छ। अहिले साँखुको शङ्करापुरमा तरकारी खेतीदेखि पशुपालनमा सक्रिय 67 वर्षका राजदास श्रेष्ठ आज हामीसँग हुनुहुन्छ। यहाँलाई स्वागत छ उज्यालो पल्चामा।
धन्यवाद।
साँखुमा जन्मनुभयो?
म साँखुमा जन्मेको, मेरो जन्मघर साँखु हो।
तपाईँहरूकै भाषामा पल्चा?
पल्चा होइन, सकुटे भन्छौँ हामी। फल्चा भनेको त्यहाँ साँखुमा ठाउँ ठाउँमा त्यो विश्राम गर्ने आराम गर्ने ठाउँलाई फल्चा भन्छ।
त्यो फल्चामा त बस्नुभयो होला?
फल्चामा चाहिँ खेल्ने बस्ने है, भजन कीर्तन गर्ने, अहिलेसम्म पनि हामी बेलुका बेलुका भजन कीर्तन गर्छौँ, बिहान पनि गर्छौँ। त्यो फल्चा भनेको एउटा आराम गर्ने एउटा सामाजिक स्थल हो।
त्यो फल्चा र यो फल्चामा अलिकति फरक छ बसाईको बनौटको हिसाबले। त्यो फल्चा खुल्ला हुन्छ, हाम्रो फल्चा चाहिँ अलिकति सिसाभित्र छ, माइक छ, कम्प्युटर छ है, अनि कुर्सीमा हामी दुईजना।
फल्चा चाहिँ नेपाल भाषामा फल्चा भन्छौँ, नेपालीमा चाहिँ पाटी पौवा।
हजुर, यसले गर्दा फल्चाको अर्थ के होला भन्ने लागेकोहरूलाई फल्चाको अर्थ पनि थाहा भयो आज। हामी उज्यालो पल्चामा बस्छौँ आज। आफूलाई इन्जिनियर भन्न रुचाउनुहुन्छ कि कृषि प्रेमी?
म चाहिँ कृषक भन्न रुचाउँछु है। साँखु हाम्रो शङ्करा फुल सको देश कृषि प्रधान देश हो। हुन त नेपाल एज ए होल कृषि प्रधान देश हो, त्यसमा पनि साँखु चाहिँ कृषि 90% मानिस चाहिँ कृषि व्यवसायमै संलग्न भएको हुनाले म पनि एउटा किसान परिवारमै जन्मेको मान्छे। त्यस कारण मैले चाहिँ 20-25 वर्ष इन्जिनियरिङ क्षेत्रमा काम गरेर अहिले 10-12 वर्ष भयो म फर्केर अहिले कृषि पेसामा लागिरहेको छु। त्यस कारण मलाई कृषक भन्न धेरै मनपर्छ।
औपचारिक रूपमा शिक्षा सर्टिफिकेट तपाईँसँग इन्जिनियर पास भएको छ, तर व्यवहारिक रूपमा इन्जिनियर पेसालाई चाहिँ चटक्कै माया मारेर अहिले कृषि पेसातिर लाग्नु भएको छ?
हजुर, मैले काम गरेँ है इन्जिनियरिङ क्षेत्रमा पनि 20-25 वर्ष काम गरेँ। मेरो क्षेत्र चाहिँ केमिकल इन्जिनियर हुँ म। केमिकल इन्जिनियर भन्दाखेरि एउटा माटो बालुवा ढुङ्गाबाट निर्माण सामग्रीहरू उत्पादन गर्ने, यस क्षेत्रमा मैले स्वदेशमा तथा विदेशमा झन्झन्नै 20-25 वर्ष काम गरेर अहिले एउटा रिटायर लाइफ भन्छ नि, मेरो उमेर पनि सुत्री नागिसकेको छ। त्यस कारण म नेपाल फर्केर कृषि व्यवसायमा लागिरहेको छु। त्यस कारण चाहिँ मैले इन्जिनियरिङ पेसाले त्यागेको भन्न मिल्दैन।
2009 साल वैशाख 20 गते साँखुको शङ्करापुरमा जन्मिनु भयो।
हजुर,
अहिले फेरि त्यही ठाउँमै फर्किनु भएको छ, विभिन्न ठाउँमा घुमेर
संसारको झन्डै 30-40 देशहरू घुमेर एसिया अफ्रिका युरोप अमेरिका सबै कन्टिनेन्टहरूको 30-40 देश घुमेर कहिले पढाइको सिलसिलामा कहिले आफ्नो व्यवसायको सिलसिलामा कहिले एउटा भ्रमणकै सिलसिलामा गएर अहिले चाहिँ 10-12 वर्षदेखि आफ्नै गाउँमा फर्केर बसिराखेको छु।
सानो बेलाको कुरा गरौँ, नेवार समुदायको तपाईँ, तर पनि घरमै संस्कृत विषय पढ्नुभयो?
हजुर, त्यस बेला चाहिँ म 8-10 वर्ष हुँदाखेरि 8-10 वर्ष 2 वर्ष मैले एउटा चाहिँ हामी कहाँ साँखुमा भाग्योदय मिडल स्कुल भन्ने थियो त्यहाँ चाहिँ 2 वर्ष जति पढेँ। अनि 10 वर्षपछि मैले राम्रो पढ्न सकिनँ अनि स्कुलमा फेल भएँ। म 2-3 क्लासमा फेल भएपछि अनि संस्कृत पढ्न गएको। त्यहाँ साँखुमा एकजना पण्डित बाजे बसिराख्नु भएको थियो, पण्डित बाजे कहाँ जाने अनि पण्डित बाजे चाहिँ हाम्रो घरमा पनि आउनुहुन्थ्यो। बिहान चाहिँ पण्डित बाजे कहाँ पढ्न जाने, दिउँसो पाठशालामा पढ्न जाने अनि बेलुका फेरि मेरै घरमा पण्डित बाजे आएर मलाई चाहिँ संस्कृत कोकाउनुहुन्थ्यो। मैले 7-5 वर्ष चाहिँ निरन्तर रूपमा संस्कृत पढेँ। त्यस अध्ययनको सिलसिलामा मैले लघु सिद्धान्त कौमुदी, हितोपदेश, अमरकोश, चाणक्य नीति अनि विश्व प्रसिद्ध एकजना महाकवि हुनुहुन्छ कालिदास, उहाँले लेख्नुभएको रघुवंश महाकाव्य एकदम राम्रो महाकाव्य संस्कृत भाषामा, त्यो पनि मैले पुरा अध्ययन गर्ने।
तर संस्कृत छोडेर अङ्ग्रेजीमा हाम फाल्नुभयो फेरि?
अब संस्कृत पढेपछि मैले आइए लेभलसम्म प्रथमा भन्छ, प्रथमासम्म पढेपछि नेवारको बच्चा भएको हुनाले मैले भेट पढौँ भन्दाखेरि संस्कृतको पण्डित बाजेर नेवारको बच्चाले भेट पढ्न मिल्दैन भन्नुभयो। अब के गर्ने त, संस्कृतमा पढेर है कर्मकाण्ड गर्नु पनि मैले मिलेन, अब भेट पढ्नु पनि नपाउने भएपछि अनि मैले चाहिँ म 15 वर्ष हुँदाखेरि अनि त्यहाँबाट काठमाडौँ आएर पन्मुडा हाईस्कुलमा मैले चाहिँ अङ्ग्रेजी भनौँ अथवा स्कुल जीवन बिताउन आएँ।
इन्जिनियरिङतिर चाहिँ कसरी लाग्नुभयो?
अब मैले चाहिँ त्यो संस्कृत पढेको हिसाबले ममा यस्तो एउटा चाहिँ घोकन्ती विद्या तावन्ती खेती भन्छ संस्कृतमा, अघि मलाई घोक्ने एकदम बानी पर्यो। अनि परमण्डल हाई स्कुलमा आउँदाखेरि मैले 3 वर्षमा सबै त्यहाँको कोर्स बुकहरू घोकेर मात्र कण्ठ गरेर मैले 7 क्लास 8 क्लास 9 क्लास 10 क्लास सबैमा टप पोजिसन ल्याएँ है। अनि एसएलसीको परीक्षामा पनि बोर्ड फोर्थ, त्यस बेला बोर्ड फर्स्ट बोर्ड सेकेन्ड बोर्ड थर्ड बोर्ड फोर्थ भन्छ, म 4थो स्थानमा मैले प्राप्त गरेपछि अनि त्यस बेला महेन्द्र रत्न पुरस्कार थियो है, त्यसबाट पनि मैले प्रति महिना 100 रुपियाँ, त्यस बेला 100 रुपियाँ भनेको धेरै कुरा हो, 100 रुपियाँ प्राप्त गरेर अस्कल अमृत साइन्स कलेजमा म साइन्स पढ्न गएँ। अनि साइन्सको 2-3 वर्ष पढिसकेपछि अनि म केमिस्ट्रीमा मलाई धेरै रुचि थियो अनि म केमिकल इन्जिनियरिङ बन्ने इच्छा भयो। त्यस बेला एकजना चाहिँ सोभियत सङ्घबाट शिक्षा संस्कृतविद प्रोफेसर रुटको भन्ने आएर हाम्रो कलेजमै अमृत साइन्स कलेजमा लेक्चर दिनुभयो, प्रवचन दिनुभयो। उहाँको प्रवचन सुनेपछि सोभियत सङ्घमा पनि अध्ययन गर्न सम्भव छ, यहाँबाट राम्रो नम्बर पाएर पास भयो भन्ने कुरा सुनेपछि मैले आइएससी पास गरेर अनि सोभियत सङ्घमा चाहिँ इन्जिनियरिङ पढ्न गएको।
6-7 वर्ष त्यतै बस्नुभयो?
6 वर्ष 1969 गएको, 1976 म इन्जिनियरिङ कोर्स सकाएर फर्केँ।
अनि खाने विभागमा काम गर्न थाल्यो।
अनि त्यहाँबाट फर्केपछि सबभन्दा पहिले मैले खाने विभागमा एउटा चाहिँ अनुसन्धान अधिकृतको रूपमा काम गरेँ आफ्नै फिल्डमा। मेरो चाहिँ इन्जिनियरिङ कोर्स भनेको चाहिँ बालुवा माटो ढुङ्गा आदिबाट निर्माण सामग्रीहरू उत्पादन गर्ने प्रविधि मेरो विषय हो। है जसरी इँटा बनाउने, चुना बनाउने, सिमेन्टी बनाउने, सिसा बनाउने यो प्रविधिमा मैले इन्जिनियर गरिरहेका हुन् खानेपिउमा बसेर नेपालको विभिन्न भागमा पैदल यात्रा बसमा गएर ठाउँ ठाउँमा गएर 10-12-13 जिल्लामा गएर कुन कुन ठाउँमा के सम्भावना छ कस्तो कच्चा पदार्थ छ भनेर कच्चा पदार्थहरूको चाहिँ संकलन गरेर अध्ययन अनुसन्धान गरेर अनि नेपालमा के सम्भाव छ त उद्योग व्यवसायको लागि उद्योग प्रबन्धनको लागि भनेर त्यो विषयमा मैले खाने विभागमा बसेर झन्डै 1 वर्ष जति काम गरेँ। अनि त्यहीँ काम गर्दा गर्दै मैले चाहिँ उदयपुरमा एकदम राम्रो चुनढुङ्गा फेला पारेँ र त्यही चुनढुङ्गाको आधारमा मैले चाहिँ उदयपुरमा सिमेन्ट कारखाना एकदम राम्रो सिमेन्ट कारखानाको पोसिबिलिटी छ भन्ने कुरा मैले चाहिँ रिपोर्ट गरेँ र त्यसैको आधारमा अहिले उदयपुरमा एउटा ठुलो नेपालमै सबभन्दा ठुलो भनौँ है एउटा चाहिँ राम्रो क्वालिटीको सिमेन्ट निकाल्ने उद्योग चाहिँ स्थापना भएको छ त्यसमा मलाई गौरव लाग्छ।
धादिङमा पनि
त्यसपछि चाहिँ उदयपुरपछि धादिङ जिल्लाको जोगीमार भन्ने स्थानमा पनि चुनढुङ्गाको खानी छ। उदयपुरको चुनढुङ्गापछि त्यो जोगीमारको चुनढुङ्गा नै सबभन्दा राम्रो देखियो र अनि त्यहाँ पनि मैले एउटा चाहिँ स्थानीय व्यक्तित्वलाई चाहिँ प्राविधिक सहयोग गरेर चुन उत्पादन गर्ने प्रविधि बताइदिएर उहाँले चाहिँ चुन उत्पादन गरेर कालीमठमा ल्याएर चुन पनि व्यावसायिक रूपमा बेच्नुभयो र पछि म आफैले पनि त्यही चुनढुङ्गा खानीमा गएर त्यहाँको चुन भट्टा राखेर मैले पनि आफ्नो चाहिँ व्यवसाय सुरु गरेँ।
खाने विभागमा चाहिँ धेरै समय काम गर्नु भएन?
खाने विभागमा मैले धेरै समय काम गरिनँ किनकि त्यस बेला हाम्रो इन्जिनियरको तलब भनेको 700 रुपियाँ थियो 700 कि 750 है मेरो चाहिँ 4 जनाको परिवार थियो परिवार ठान्न मुस्किल भएको हुनाले मेरो श्रीमती पनि इन्जिनियर हो मेरो पहिलो श्रीमती उहाँ भालेन्टिना श्रेष्ठ उहाँ पनि केमिकल इन्जिनियरै हो म जस्तै तर विदेशी नागरिक भएको नाताले उहाँले चाहिँ खाने विभागमा पनि काम गर्न पाऊँ भनेर आवेदन दिँदाखेरि लिएन विदेश भएको नाताले
अनि
मलाई आर्थिक रसिन भएको हुनाले हजुर नेपालको सरकार त्यो खाने विभाग त सरकारी अफिस हो है अनि त्यसकारण मैले चाहिँ एक्लै काम गरेर आफ्नो परिवार ठान्न मुस्किल परेको हुनाले मैले खाने विभाग छोडेर अनि त्रिभुवन विश्वविद्यालयमा काम गर्न गएँ विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र भन्ने छ किर्तिपुरमा व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र त्यहाँ चाहिँ हामी दुवैजनालाई काममा लियो दुवैजना जागिर पाएको हुनाले मैले व्यावहारिक विज्ञानमा काम गर्न गएँ।
सरकारी सेवामा हुँदा हुँदै पनि तपाईँ फेरि पछि चाहिँ अमेरिका पनि पुग्नुभयो?
त्यसपछि व्यावहारिक विज्ञानमा काम गर्दाखेरि मैले आफ्नै फिल्डमा काम निरन्तर दिएँ काममा निरन्तरता दिएँ हो कि त्यहाँ चाहिँ चुन उत्पादन गर्ने सिमेन्टको विकल्प है हामी कहाँ चाहिँ त्यस बेला हिमाल सिमेन्ट भन्ने एउटा मात्र कारखाना थियो सिमेन्टको अभाव थियो धेरै है सिमेन्टको डिमान्ड धेरै थियो प्रदर्शन पुग्दैन है इन्डियाबाट पनि त्यतिको सिमेन्ट आउँदैन थियो त्यस बेला एउटा हिमाल सिमेन्टको मात्र एउटा प्रदर्शनले चाहिँ नेपालमा धेरै चाहिँ गाह्रो हुन्थ्यो मानिसहरूलाई अनि त्यसको सिमेन्टको विकल्प भनेर मैले चाहिँ फुसको खरानीबाट एउटा सिमेन्ट विकल्प निकालेँ त्यही त्रिभुवन विश्वविद्यालयकै अनुसन्धान केन्द्रमा काम गर्दा गरेँ। त्यस बेला तत्कालीन राजा वीरेन्द्रको पनि सवारी भएको थियो मेरै अफिसमा राजा वीरेन्द्र रानी ऐश्वर्य त्यस बेलाका प्रधानमन्त्री कृष्ण विष्ट शिक्षा मन्त्री पशुपति शमशेर राणा है दरबारका सचिव नारायण प्रसाद उहाँको एउटा ठुलो डेलिगेसन आएर मैले गरेको उत्पादन है हेर्न आएँ र त्यो काम सकेपछि मेरो चाहिँ धेरै प्रचार भयो मेरो अनुसन्धान कार्यको विषयमा है भुसको खरानीबाट सिमेन्ट निकाल्ने धादिङको चुनढुङ्गाबाट चाहिँ चुन निकाल्ने बजारमा चाहिँ उत्पादन व्यावहारिक उत्पादन गरेर बजारमा ल्याउने त्यो कुरा त्यस बेला टेलिभिजन थिएन टेलिभिजनमा आएन तर रेडियो नेपालमा अनि पत्र पत्रिकामा धेरै आएपछि अनि विदेशीहरू पनि धेरै हेर्न आए त्रिभुवन विश्वविद्यालयमा मेरै अफिसमा आएर के कस्तो अनि हुनाहुने एकजना चाहिँ युनेस्को मानिस आएर तिमी चाहिँ विदेशमा युएनमा काम गर्न चाहन्छौ भन्ने अब मलाई चाहिँ कानो है के खोजस् कानो आँखा भने जस्तै मैले चाहिँ हुन्छ भनेर अनि मलाई चाहिँ बोट्स्वानामा चाहिँ अफ्रिकाको दक्षिणी भागमा पर्छ बोट्स्वाना भन्ने देश त्यहाँ चाहिँ एउटा चाहिँ स्वयंसेवकको रूपमा युएन भोलिन्टियरको रूपमा मलाई त्यहाँ बोलाइयो र त्यहाँ गएर काम गरेँ 2 वर्ष भोलिन्टियरको रूपमा काम गरेँ तर त्यहाँ पनि मैले चाहिँ एकदम आफ्नो काममा चाहिँ राम्रो नतिजा ल्याउन सकेको हुनाले 2 वर्षपछि मलाई चाहिँ भोलिन्टियरबाट चाहिँ चिफ इन्जिनियरमा प्रवर्तित गरियो भोलिन्टियरमा चाहिँ 400-500 डलर मात्र पाइन्थ्यो त्यो चाहिँ तलबको रूपमा होइन त्यो चाहिँ बसोबासको रूपमा भनेर दिइन्थ्यो है पारिश्रमिक अनि त्यसपछि चिफ इन्जिनियर हुँदाखेरि चाहिँ झन्डै झन्डै महिनाको 5,000 डलर चाहिँ तलब पाइयो। त्यसकारण मैले त्यहाँ चिफ इन्जिनियर भएर तीन चार वर्ष काम गरेँ। त्यहाँको मानिसहरू पनि धेरै खुसी भए, म पनि धेरै खुसी भएँ।
पैसा कमाएको भएर पनि खुसी हुनुभयो?
पैसा पनि चाहिँ इज्जत पनि कमायो है। वर्षमान्य सरकारले मलाई एउटा चाहिँ के भन्छ पुरस्कार पनि दिलाएको थियो। मैले त्यहाँ त्यत्रो त्यहाँ पनि चुन उत्पादन गरिदिएँ, सिमेन्ट उत्पादन गरिदिएँ, 10-12 मैले साना साना कारखानाहरू खोलिदिएँ है। यो हाम्रो चाहिँ तालकम पाउडर भन्छ खरिढुङ्गा, त्यहाँ पनि खरिढुङ्गा निकै पाइने, खरिढुङ्गाबाट चाहिँ त्यो सानो सानो कारखानाहरू खोलिदिएँ, स्लेटको कारखाना खोलिदिएँ। त्यहाँको सरकार यति खुसी भयो कि मलाई एउटा चाहिँ राष्ट्रिय सम्मानको रूपमा एउटा ठुलो पुरस्कार दिन लागेको थियो। तर हाम्रो हेडक्वार्टर युएनबाट के भन्यो भने युएनमा काम गर्ने मानिसहरूले, संयुक्त राष्ट्रसङ्घमा काम गर्ने मान्छेले कुनै पनि देशमा कुनै पनि पुरस्कार लिन पाइँदैन भन्ने चाहिँ त्यो नियम छ। त्यसले गर्दाखेरि पुरस्कार चाहिँ पाइएन, तर चाहिँ उहाँहरूले दिएको सम्मानप्रति म धेरै सन्तुष्ट भएँ।
त्यहाँ 6 बस्नुभयो?
5-6 बस्यो हजुर।
त्यसपछि फेरि नेपालमै फर्किनुभयो?
फेरि नेपाल फर्केँ, त्यहाँको काम सकाएर है, त्यहाँ प्रोजेक्ट पनि सकियो। अनि त्यहाँ हुँदाखेरि एउटा दुर्घटना भयो मेरो, 2 वर्ष फुलिन्तेलमा काम गरिसकेपछि एउटा चाहिँ सवारी दुर्घटना, रोड एक्सिडेन्ट भयो। त्यसमा चाहिँ मेरो श्रीमती र म थिएँ सवारीमा, मोटरसाइकलमा गइरहेको, उहाँको निधन भयो त्यही एक्सिडेन्टमा। त्यसकारण म त्यहाँबाट फर्केर 1 नेपालमा बसेँ। अनि नेपालमा 1 फेरि मलाई बोलायो त्यहाँ है, त्यहाँ मेरो प्रोजेक्टको काम बाँकी नै थियो है। त्यहाँको सरकारले युएनले फेरि बाँकी भएको काम चाहिँ सघाउनु भनेर, अनि त्यस बेला हो मलाई चिफ इन्जिनियर दिएको 2 जाँदाखेरि। अनि चिफ इन्जिनियर भएर 3-4 काम गरेर अनि फर्केँ
नेपालमा। फर्केपछि फेरि विभिन्न कामहरू चाहिँ गर्न थाल्यो।
नेपालमा फर्केपछि युएनमा काम गर्दा फेरि धेरै तलब पाइयो है। झन् मैले त्यहाँ फर्कँदाखेरि 1 करोड थियो मसँग है, 1 करोड रुपियाँको त्यस बेला धेरै हो। काठमाडौँमा 1 रोप्ने जग्गा 1,00,000 हुन्थ्यो त्यस बेला। मैले कोटेश्वरमा 1 रोप्ने जग्गा पनि किनेँ त्यही पैसाबाट, 1 रोप्नेको 1,00,000। अहिले आनाको 20-25 लाख, 30 लाख, 50 लाख भन्छन् काठमाडौँ है।
जम्मा 1 रोप्नेको 1,00,000 भन्दा त सपना जस्तै लाग्छ।
सपना जस्तै त्यस बेला, त्यही पैसाबाट मैले चाहिँ 1,90,000 हो होइन, 1,00,000 पनि होइन, 1 रोप्ने जति किनेर त्यहीँ एउटा कारखाना बनाएँ मैले, घर पनि बनाएँ, आफ्नै घरमा अन्डरग्राउन्ड बनाएर कारखाना बनाएँ। त्यहाँ चुन प्रसन्न गर्ने, चुनको आधारमा चाहिँ विभिन्न रङ रोगनहरू को उत्पादन पनि गरेँ। र अनि त्यसपछि अफ्रिकामा बस्दाखेरि मैले नयाँ प्रविधि पनि सिकेर आएँ, त्यो सिमेन्ट र बालुवाबाट ब्लकहरू निकाल्ने। आजकल तपाईँ जताततै हेर्नुहुन्छ धेरै छन् यस्ता कारखाना है, ब्लकहरूबाट नै धेरै घर बन्नु, त्यस बेला थिएन नेपालमा। मैले सबभन्दा पहिले अफ्रिकाबाट सिकेर आएर आफ्नै ठाउँमा त्यहाँ कोटेश्वरमै एउटा सिमेन्ट र बालुवाबाट ब्लकहरू है र इँटाहरू निकाल्ने पनि गरेँ। त्यो अफ्रिकाबाट सिकेर आएको प्रविधि हो।
त्यो चाहिँ कति समय जति गर्नुभयो?
मैले चाहिँ 10 जति गरेँ
नेपालमा।
नेपालमा 10 जति चुन उद्योग है, चुन उत्पादन गर्ने, रङ्गीन चुन उत्पादन गर्ने। नेपालमा पहिले चाहिँ यो घर पोट्ने चुनहरू, रङ्गीन चुनहरू इन्डियाबाट मात्र आउँथ्यो, र नेपालमा एउटा चाहिँ बटरफ्लाई भन्ने एउटा चाहिँ लोकल प्रोडक्सन थियो। तर त्यसमा चाहिँ के गर्नु चाहिँ माड राखेर मात्र लगाउनु, नत्र चाहिँ हातमा लाग्ने थियो। अनि मैले चाहिँ हातमा नलाग्ने प्रविधि नै चुनबाट रङ्गीन चुनहरू बनाएँ। धेरै चल्यो राम्रो, 4-5 वर्षसम्म 8 वर्षसम्म निकै चल्यो, प्राविधिक रूपमा धेरै सफल भयो। अनि त्यसपछि 2-5 अरू कारखानाहरू पनि त्यसै निस्केँ है, निस्केँ। त्यो मलाई खुसी नै लाग्यो मेले गर्दाखेरि अरू कारखाना पनि निस्क्यो भनेर।
एउटाले राम्रो गरेको देखिसकेपछि उसको सिको गर्नेहरू त
थुप्रै छन्। त्यो गएको राम्रो पनि हो, किन मैले देशव्यापी रूपमा उत्पादन गर्न त सक्दिनँ है। हुन त मैले पूर्वमा झापादेखि नेपालगञ्जसम्म 250 पार्टी थियो मैले सप्लाई गरेँ है, चुनको त्यो रङ्गीन चुन। अनि त्यसपछि मैले सिमेन्ट पेन पनि निकालेँ, मेरो रङ रोगन कारखाना भनौँ न त्यसलाई है। पूर्व झापादेखि नेपालगञ्जसम्म 250 पार्टी त्यसरी चाहिँ विस्तृत रूपमा फैलियो, त्यसमा चाहिँ धेरै छ। अनि पछि चाहिँ अरू अरू कारखानाहरू सिको गरेर निस्केँ, त्यसमा चाहिँ खुसी नै मान्नुपर्छ।
त्यसपछि त तपाईँ फेरि एकपल्ट त अमेरिका पनि हानिनुभयो?
हो, त्यसमा के भयो भनेदेखि 10 जति मैले काम गरेपछि प्राविधिक रूपमा धेरै सफल भएँ म, तर आर्थिक रूपमा चाहिँ त्यही फ्याक्ट्रीले मलाई डुबायो। जति फ्याक्ट्री विस्तृत हुँदै गयो, जति पार्टी बढ्दै गयो, मेरो पैसा धेरै बजारमा फस्यो। अनि जति सामान बाहिर जान्छ त्यतिकै पैसा नआउने है। 10 लाखको सामान गयो भने 3-5 लाख रुपियाँ फर्किन्छ, अनि फेरि डिमान्ड हुन्छ प्रडक्सन दिँदा दिँदा। त्यसै छैन, जति जति त्यो बालुवामा पानी खसालेको जस्तै पैसा चाहिँ गयो, मसँग भएको 1-1.5 करोड पैसा पनि लगाएँ है, आफ्नो भएको घरखेत पनि लगाएँ, आफ्नो श्रीमतीको गहना पनि लगाएँ, त्यसपछि साथीहरूसँग ऋण लिएर पनि त्यसमा लगाएँ, त्यो हिसाबले प्राविधिक रूपमा फैलिने गयो, ब्याङ्कबाट पनि लोन लिएँ है, तर पछि मेरो बजारमा यति पैसा फस्न गयो कि अनि चाहिँ त्यो उत्पादन गर्नेले बसेको पैसा पुगेन, धेरै पार्टीहरू भयो, सबैले पूर्ण पैसा नदिने, त्यसले गर्दाखेरि 4-5-6 वर्षसम्म राम्रो चल्यो, पछि 6 वर्षपछि मेरो तमारम डिक्लाइन हुँदै गयो, गर्दै गर्दै गएर आखिरमा चाहिँ सन् 2000 आएर 10 वर्षको अन्तमा मैले चाहिँ आफ्नो फ्याक्ट्री नै बन्द गर्नु पऱ्यो, उत्पादन गर्न नसकेर, सामान सप्लाई दिन नसकेर, ऋण तिर्न नसकेर, अनि आफ्नो घरखेत कारखाना सबै बेचेर ऋण तिरेर अनि मैले चाहिँ त्यो व्यवसाय नै छोडिदिएँ। अनि त्यसपछि अब के गर्ने त भन्दा त्यसै चुप लाएर त बस्नु भएन, अनि मैले च्याउ खेती गर्न थालेँ है, अनि एउटा बालाजुमा एउटा घर चाहिँ बालमा लिएर च्याउ उत्पादन गर्न थालेँ, किन च्याउको ज्ञान पनि मलाई थियो कसरी उत्पादन गर्ने, त्यो एउटा कृषि पेसा पनि हो, अनि 2 वर्ष च्याउ उत्पादन गरेपछि अब च्याउ चाहिँ त्यस बेला चाहिँ थुप्रै थियो च्याउ उत्पादन गर्ने हामी काठमाडौँमा है, विशेष गरी बलम्बुटेर च्याउको सेन्टरै हो त्यहाँ, तर चाहिँ के सबैले आफ्नो घर घरमा मात्रै उत्पादन गर्ने, व्यावसायिक रूपमा ठुलो स्केलमा थिएन है, त्यस कारण मैले चाहिँ एउटा अनुसन्धान पनि गरेँ च्याउ च्याउ उत्पादन कसरी चाहिँ इफिसियन्सी बढाउने है, सानो जग्गाबाट धेरै च्याउ फलाउने त्यो अनुसन्धान गरेँ, अनि त्यस बेला चाहिँ दक्षिण कोरियामा विश्व च्याउ सङ्गठन भन्ने एउटा वर्ल्ड मसरुम अर्गनाइजेसन विश्व च्याउ सङ्गठन भन्नु पऱ्यो त्यसको सदस्य पनि भएँ, अनि उनीहरूले मलाई एउटा अनुसन्धान गर्नुको लागि आर्थिक सहयोग पनि गर्छु भन्ने पत्र पनि आयो, मैले यहाँ अनुसन्धान पनि गरेँ कसरी कम लगानीमा कम जग्गामा धेरै च्याउ उत्पादन गर्ने त्यो प्रविधि, अनि त्यो काम गर्दा गर्दै अनि अमेरिकाबाट एउटा चाहिँ निमन्त्रणा आयो है, अमेरिकामा ओरिगन भन्ने राज्यमा पोर्ट टाउनसेन्ड भन्ने एउटा सहर छ, त्यहाँ विश्व च्याउ सम्मेलन हुने भन्ने कुरा मैले इन्टरनेटबाट थाहा पाएँ, कम्प्युटरमा हेर्दा हेर्दै, अनि मैले एप्लाई गर्दाखेरि मैले त्यहाँबाट चाहिँ निमन्त्रणा पठाएँ र त्यही निमन्त्रणाको अन्तर्गत म चाहिँ अमेरिका गएको, अनि अमेरिकामा गएर 5 वर्ष त्यहाँ बसेर आएँ,
त्यहाँबाट फेरि फर्किनु भयो।
5 वर्ष बस्दाखेरि म खास गएको च्याउ सम्मेलन गएको भए पनि मेरो चाहिँ मनसाय अर्कै थियो, म मेरो यहाँ फ्याक्ट्री डुबेको थियो, 4-5 करोड रुपियाँ मेरो डुबेको हो, अब त्यसले गर्दाखेरि म चाहिँ आर्थिक रूपमा धेरै नै सङ्कटग्रस्त हुन पुगेँ, अब त्यो कसरी त्यो मैले आफ्नो घर खेत बेचेर ऋण तिरे पनि अझ 1 करोड बाँकी नै थियो,
झन्डै 1 करोड जति
घर बेचेर पनि, अब त्यो 1 करोड मान्छेको पैसा लिएको नतिर्नु त भएन, अब म चाहिँ अमेरिका गएर 2-4 वर्ष काम गर्छु भनेर मैले त्यो च्याउ सम्मेलनमा जानु एउटा चाहिँ बहाना मात्र थियो, खास जानु चाहिँ अमेरिकामा 4-5 वर्ष गरेपछि पैसा कमाइन्छ भन्ने हिसाबले गएर त्यहाँ 5 वर्ष बसेर आएँ, तर त्यहाँ 5 वर्ष बसेर आउँदा पनि केही पनि पैसा कमाउन सकिनँ, म नाङ्गै फर्केँ घर है, अनि त्यसपछि यहाँ फर्केपछि 10 वर्ष 2003 फर्केको म 2005 फर्केर अनि 5 देखि अहिलेसम्म कति 18-17 भने 12 वर्ष जति म साँखुमा आफ्नै गाउँमा गएर बसिरहेछु, अहिले साँखुमा चाहिँ आएदेखि म खेतीपातीमा लागिरहेछु।
अब फेरि पनि म इन्जिनियरिङ पेसा जुन पेसाले मलाई सम्मान दियो त्यो चाहिँ गर्छु भनेर नलागिकन कृषि पेसातिर चाहिँ किन लाग्नु भयो?
अनि यो दुईवटा कारण छ, यो त 20-25 वर्ष त्यसमा काम गरेँ, फेरि मेरो यो चाहिँ काम चाहिँ इन्जिनियरिङ पेसा यो धुलो माटो बालुवा है यिनीहरूसँग चाहिँ सम्पर्कमा रहेर काम गर्नुपर्ने, त्यसले एउटा चाहिँ स्वास्थ्यको लागि पनि अलि अनुकूल वातावरण भएन है, त्यो पेसा मैले गरेँ, देशको सेवा पनि गरेँ, विदेशमा पनि सेवा गरेँ, राष्ट्रसङ्घमा पनि आफ्नो नाम पनि कमाएँ, दाम पनि कमाएँ, अब जिन्दगीभर यो यसमा चाहिँ काम गरिराख्नु ठिक छैन है, आफ्नो उमेर पनि थल्किसक्यो, अहिले म 70 वर्ष भइसकेँ, यहाँ फर्कँदाखेरि 60 वर्ष भएको थिएँ, त्यस कारण कृषि पेसामा किन लागेको भनेदेखि हाम्रो देशको एउटा आर्थिक उन्नतिको लागि पनि एउटा कृषि चाहिँ एकदम चाहिँ महत्त्वपूर्ण पेसा हो भन्ने सोचेर मैले साँखोमा बसेर एउटा सानै रूपमा भए पनि एउटा चाहिँ कृषि पेसामा लागिरहेको छु। सबभन्दा पहिले मैले गाई पालेँ है, धान खेती गरेँ, आलु खेती गरेँ, गहुँको खेती गरेँ, र धानमा पनि मलाई फाइदा भएन, आलुमा पनि फाइदा भएन, गहुँमा पनि फाइदा भएन, अनि गाई पालन गरेँ त्यसमा पनि 20-25 लाख मेरो चाहिँ डुब्यो, होइन पेसाले डुबेको होइन कि आफूले चाहिँ मेरो व्यावहारिक रूपमा मैले चाहिँ पैसा मैले चाहिँ कसरी जोगाउने, कसरी कमाउने, कसरी त्यो गर्ने भने एउटा त्यो एउटा मेरो चाहिँ एउटा कमजोरी हो त्यो कमजोरीले गर्दाखेरि मैले चाहिँ धेरै नोक्सान व्यवहारे तर पनि नोक्सान गए पनि मैले गरेको काम चाहिँ धेरै एप्रिसिएबल थियो धेरै चाहिँ सबैले चाहिँ समर्थन गरे र अहिले पनि त्यही गाई चाहिँ अहिले छैन गाई पाल्न धेरै गाह्रो छ है अहिले चाहिँ कुखुरा छ बाख्रा बाख्री छ अनि त्यसपछि चाहिँ तरकारी बारीहरू फुलबारीहरू लगाएर बसिरहेको छु धेरै रमाइलो छ
कति क्षेत्रफल छ अहिले चाहिँ
अहिले क्षेत्रफल तिन रोप्ने जति छ जग्गा दुई तिन रोप्नेमा छ
एक्लै हुनुहुन्छ
एक्लै बस्छु
कसरी समय मिलाउनुहुन्छ कसरी काम गर्नुहुन्छ
होइन मैले धेरै काम गर्नु पर्दैन म चाहिँ एउटा रेखदेख गर्ने हो एउटा मेरो विचार मात्र मैले दिने अनि त्यहाँ काम गर्ने दुई तिनजना मान्छे राखेको छु उहाँले हेल्प गर्नुहुन्छ बाख्रा हेर्ने घाँस काट्ने बाख्रा चराउनलाई जाने मान्छे छ अनि चाहिँ खेती कृषिको त्यो चाहिँ तरकारी रोपाइमा पनि काम गर्ने मलाई सहयोग गर्ने मानिसहरू छन् अनि चाहिँ म लगानी गर्छु है अनि त्यसबाट भएको आम्दानी चाहिँ काम गर्ने मान्छेसँग बानीचुनी लिन्छु उनीहरू पनि खुसी म पनि खुसी छु बोका बाख्राहरू बेच्छु केले केले कुखुराको अन्डाहरू बेच्छु तरकारी बेच्छु फलफुलको बोटहरू छन् अम्बार निकै फलेको छ यो साल अनि यो हाम्रो चाहिँ सयपत्री फुल मैले छैन जाने चाहिँ 10-12 हजारको त सयपत्रीको फुल मात्र बेचेँ यो तिहारको बेलामा अनिखेरि एउटा वातावरण पनि रमाइलो छ अनि मैले साँखुमा एउटा साँखु अघि नै मैले भने एउटा चाहिँ हाम्रो कृषि प्रधान है देश हो साँखु गाउँ आफै तर अहिले चाहिँ त्यसबाट चाहिँ मान्छेले कृषि गर्न धेरैले छोडेर गए पहिले चाहिँ साँखुको घर घरमा कसैको गाई हुन्थ्यो कसैको भैँसी हुन्थ्यो कसैको भेना बाख्रा कसैको बाख्रा बाख्री कसैको कुखुरा अहिले यो व्यवसाय चाहिँ तमारम चाहिँ हराउँदै गयो कुनै पनि घरमा अहिले गाई पाल्ने कोही पनि छैन भैँसी पाल्ने पनि छैन साँखुभित्र सहरभित्र है अनि चाहिँ बोका बाख्री भैँसी त्यो अनि त्यसो गर्दाखेरि के हो अनि तरकारी पनि हामीले चाहिँ अब साँखुमा तपाईँले चाहिँ पट्याउनु होला नहोला है तराईका मानिसहरू साइकलमा तरकारी बोकेर फान्टा आलु गोलबार बेच्न जान्छ हेर्नुहोस् त साँखुमा त्यो देख्दाखेरि मलाई यस्तो मन रोयो ए बाबा साँखु जस्तो है त्यो पानी त्यतिकै छ मलजल त्यतिकै छ पानी है माटो त्यस्तो राम्रो छ चारैतिर हरियाली जङ्गल छन् अब त्यस्तो ठाउँमा चाहिँ हामीले चाहिँ त्यो तरकारी है सायद इन्डियाबाट आएको होला इन्डियाबाट चाहिँ कालीमाटीसम्म आयो ठिक छ कालीमाटीबाट पनि साँखुसम्म आएर साइकलमा ल्याएर हामीले त्यो तरकारी किनेर खानको मेरो मन धेरै रोयो त्यस कारण मैले चाहिँ होइन यो हुँदैन अब घर घरमा गएर कुरा गर्ने त भएन मैले आफैले इन्जिनियर भए पनि हेर्नुहोस् कृषि हामीले छोड्नु हुँदैन कृषि हाम्रो चाहिँ देशको चाहिँ एउटा मेरुदण्ड हो देशको विकासको लागि कृषि गर्नुपर्छ कृषि त्याग्नुहुन्छ कृषि र पशुपालन त्यही हो हाम्रो नेपालमा मात्र होइन कुनै पनि विश्वको देशमा जानुहोस् अमेरिका जानुहोस् चिन जानुहोस् रुस जानुहोस् इन्डिया जानुहोस् कुनै पनि देशमा उनीहरूको खास उद्योग धन्दा भनेको कृषि नै हो कृषिको अगाडि अथवा कृषिपछि मात्र उनीहरूले औद्योगिक विकास गरेका हुन् है उनीहरूले मोटर उत्पादन गर्छन् मोटरसाइकल उत्पादन गर्छन् हवाईजहाज उत्पादन गर्छन् ट्याङ्क उत्पादन गर्छन् त्यो त खाने चिज होइन खानेकुरा त होइन खानु त हामीले अन्नै खानुपर्छ त्यस कारण हरेक देश अमेरिकामा 5 वर्ष यति विशाल रूपमा उनीहरूले कृषि गरेका छन् चाइना पनि कृषिबाटै हो सबभन्दा त्यस कारण कृषि हाम्रो नेपाल त अझ कृषि प्रधान देश हामीले छोड्ने त कुरै हुँदैन तर आजकल धेरैले कृषि पेसा छोडेर अन्य व्यवसायमा लागे अन्य व्यवसायभन्दा पनि हाम्रा युवा युवतीहरू धेरै विदेशमा लिए 70-70 लाख भन्छन् मानिसहरू विदेशमा गएपछि अनि के गर्ने यो चाहिँ एउटा धेरै चाहिँ दुर्दशा हो हाम्रो त्यस कारण त्यसलाई रोक्नलाई पनि हामीले कृषि पेसाले प्रोत्साहन गर्नुपर्छ भन्ने हिसाबले पनि मैले ड्याग परे पनि मैले नाफा नोक्सानको हिसाब नगरिकन एउटा चाहिँ बाटो देखाउनको लागि भए पनि मैले गरिराखेको
राजदास श्रेष्ठ चाहिँ विदेशमा धेरै ठाउँमा अब जीवनै बिताउनको लागि बस्नलाई अवसर पाउनु भएको थियो तर विदेशमा नबसिकन आफ्नै जन्मभूमिमा आइपुग्नु भएको छ फर्किएर किन विदेशमा बसौँ जस्तो लागेन
विदेशमा म चाहिँ 20-25 वर्ष बसेँ अघि नै मैले भनिसकेँ है अहिले पनि भन्यो भने चाहे पनि म भोलि नै जान सक्छु मेरो छोराहरू विदेशमा छन् होइन विदेशमा भने अब उनीहरूको त आफ्नै देश हो
रसिया
माओली रसिया त्यहीँ जन्मेको उनीहरू भन्छन् वा यहाँको माटोको बास नै हामीलाई मनपर्छ त्यस कारण हामी यहाँ बस्छौँ त्यो म बुझ्छु मलाई पनि त्यस्तै लाग्छ मलाई साँखुको माटोको बास नै मलाई मनपर्छ धान रोप्दाखेरि त्यहाँ कस्तो बास आउँछ धान काट्दाखेरिको त्यो है बास नै कस्तो आउँछ त्यसले गर्दाखेरि त्यो माटोप्रतिको माया भन्ने यो हो साँच्चीकै त्यस कारण मलाई चाहिँ छोराहरू भन्छन् अहिले तिमी एक्लै छौ अहिले है दोस्रो विवाह भएको थियो उहाँ दोस्रो श्रीमती पनि मेरो बित्नुभयो क्यान्सर रोग लागेर पहिलो श्रीमती बित्नुभयो एक्सिडेन्टमा परेर अफ्रिकामा अहिले म नितान्त एक्लै छु त्यस कारण छोराहरू भन्छन् तिमी किन एक्लै बस्छौ आऊ हामीसँग बस मेरो नाति नातिनीहरू छन् 4 जना है बुहारीहरू छन् 2 छोरा छन् 2 उनीहरू सम्पन्न छन् त्यहाँ व्यापार गर्छन् अहिले त रुसमा व्यापार गर्न सजिलो छ ओपन छ, खुल्ला छ। हामी पढ्न जाँदाखेरि सोभियत सङ्घ थियो, कम्युनिस्ट शासन थियो, त्यहाँ व्यापार गर्न पाइँदैन थियो, तर अहिले खुल्ला छ, उनीहरूको व्यापार गरिराखेका छन्। त्यहाँ बस्न आऊ, त्यहाँ सबै प्रबन्ध छ। तर मलाई चाहिँ त्यही माटोको माया, आफ्नो जन्मभूमिको माया है, नेपाल त मेरो जन्मभूमि हो, त्यसमा पनि साँखु मेरो आफै जन्मेको ठाउँ भएको हुनाले मलाई त्यसले पनि बाँधेको हो। त्यस कारण चाहिँ विदेशमा म अमेरिका पनि जान सक्छु, जर्मनमा पनि साथीहरू छन्, अब रुसमा त आफ्नै ससुराली भयो है, चिनमा पनि साथ छ, मेरो छोराको सास भन्छ उसको नाम, व्यापार छ, त्यहाँ गएर बसे पनि हुन्छ, सबै ठाउँमा खुल्ला छ। तर किनकिन आफ्नो देशको मायाले मलाई बाँधिएको छ, म साँखमै बस्न रुचाउँछु, त्यस कारण बसिरहेको छु। मैले 20-25 वर्ष संसार डुलेँ है, म चाहिँ युएनमा काम गरेँ, $5,000 त मेरो नेट स्यालेरी थियो, भत्ता सत्ता आउने त अझ $2,000-4,000 छ। त्यति पैसा पाएर पनि मैले चाहिँ वास्तविक सुख चाहिँ त्यहाँ साधन हो, पैसा चाहिँ सुखको साधन हो, तर पैसा आफै सुख होइन, त्यो कुरा मैले अहिले आफैले महसुस गर्दैछु। अहिले म एउटा गाउँमा बसेर, एउटा मेरो घर पनि छैन त्यहाँ, एउटा तर छ गाईको गोठमाथि एउटा कोठा बनाएर त्यहाँ बसिरहेको छु है, मलाई त्यसमा सुख छ त्यही हिसाबले।
तर पनि अब 70 वर्ष उमेर कटिसक्नु भएको छ, भनिन्छ नि काम गर्न सकन्जेल जसरी पनि बसिन्छ, काम गर्न नसकेपछि के गर्ने?
ओ, काम गर्न नसके भगवान् भरोसा भन्छौँ नि हामी है, भगवान् छन्, मेरो छरछिमेकीहरू छन्, दाजुभाइहरू छन्, यस्तो मित्रहरू छन् है, अब हस्पिटलहरू छन्, केही त्यस्तै बिरामी पऱ्यो भने त त्यसको त्यो सोचेर हुँदैन, हामी त्यहाँ पोजिटिभ थिङ्किङ गर्नुपर्छ। जबसम्म अब हाम्रो सत्यमोहन जोशी नाम सुन्नुभएको होला, 100 वर्ष नाग्नुभयो तर अहिलेसम्म पनि होइन, हिजो अस्ति मात्र मैले उहाँले भेटेर आएँ, यसो तगडा हुनुहुन्छ होइन, शिक्षा दीक्षा दिनुहुन्छ, प्रवचन दिनुहुन्छ, हरेक सांस्कृतिक कार्यक्रममा साहित्यिक कार्यक्रममा जानुहुन्छ, त्यसमा उमेरको ख्याल गर्नु हुँदैन। मर्न त 30 वर्षमा पनि मर्छन्, 50 वर्षमा पनि मर्छन्, मान्छे अशक्त हुन्छन्, तर म हेर्नुहोस् त 70 वर्ष भएँ, 70 वर्ष जस्तो लाग्दैन होला है। त्यो वातावरण, प्राकृतिक वातावरण बस्दाखेरि, खेतीपाती गर्दाखेरि एउटा चाहिँ शारीरिक रूपमा पनि म तन्दुरुस्त फिलिङ गर्छु, र मेरो रूप अनुहार पनि 70 जस्तो मलाई लागेको देखिँदैन। त्यस कारण जबसम्म बाँचिन्छ त्यसम्म काम गर्ने। म अमेरिकामा बस्दाखेरि, अफ्रिकामा बस्दाखेरि इजरायलबाट 2 है मान्छे भेटेँ, 70-80 वर्षको उमेरमा पनि त्यहाँ अफ्रिकामा आएर उनीहरू चाहिँ त्यहाँ अरेन्ज बालो, त्यहाँ अफ्रिकामा भनेको बालुवै बालुको देश हो है, मरुभूमि, त्यस्तो ठाउँमा उनीहरूले चाहिँ सुन्तलाको खेती गर्ने भनेर आइराखेको है, 70-80 वर्षको उमेरका दुईजना लोग्ने स्वास्ने। अनि हुन्छ, यो माटै छैन, यहाँ हुन्छ सुन्तला खेती हुन्छ, इजरायलमा पनि माटो छैन, बालुवा हो, त्यहाँ हामी हेर्नु, हामी चाहिँ यति फलफुल उत्पादन गर्छौँ, विश्वभरि निर्यात गर्छौँ भन्छ। त्यस कारण चाहिँ पोसिबिलिटी धेरै छ, गर्न सकिन्छ, त्यसमा उमेरको केही ख्याल गर्नु हुँदैन,
इच्छा शक्ति भयो भने उमेरले केही पनि गर्दैन,
केही केही पनि भाडा गर्दैन।
राजदास श्रेष्ठलाई फुर्सद हुँदा के गर्न मन लाग्छ?
फुर्सद हुँदाखेरि चाहिँ म पढ्छु, मैले पहिले संस्कृत पढेको हुनाले मलाई साहित्यतिर धेरै रुचि छ। 20-25 वर्ष म त्यो व्यावसायिक, आफ्नो व्यवसायमा लागेको हुन त्यति पढ्ने फुर्सद पनि भएन, लेख्ने फुर्सद पनि भएन। आजकल साहित्यका पुस्तकहरू पढ्छु, अलिअलि लेख्ने पनि गर्छु, धेरै जसो म नेपाल भाषा, आफ्नो मातृभाषा हो त्यो, नेपाल भाषाका किताबहरू होइन पढ्छु, अनि आफ्नो मनमा लागेको कुराहरू पनि केही लेख्छु, केही प्रकाशन गर्छु।
गीतहरू कति सुन्नुहुन्छ?
गीतहरू चाहिँ आजकल त्यतिको सुन्दिनँ, किनकि म धेरै जसो पढाइ लेखाइमै व्यस्त छु, तर मलाई धेरै गीतहरू मनपर्छन्। नेपाली गीतहरू भन्दाखेरि नारायण गोपाल सबभन्दा मनपर्ने मेरो है, अनि चाहिँ हाम्रो अमर गुरुङ होइन, उहाँहरूको गीतहरू धेरै मनपर्छ, अनि पुरानो 1960-70 हिन्दी गीतहरू धेरै मनपर्छ।
हामी तपाईँलाई कार्यक्रमको अन्तिममा एउटा नेपाली गीत सुनाउँछौँ, कुन गीत सुन्न चाहनुहुन्छ?
धन्यवाद। नारायण गोपालको एउटा सुनाउनुहोस् कुनै गीत।
तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्चा सुनिरहनु भएको छ अनि उज्यालो फल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं। भर्खरै हामीले हाम्रा पाहुना केमिकल इन्जिनियर राजदास श्रेष्ठ जो अहिले काठमाडौँको साँखुमा कृषि गरेर बसिरहनु भएको छ उहाँसँगको भलाकुसारी प्रस्तुत गर्यौं अनि उहाँकै रोजाइनमा नारायण गोपालको स्वरमा रहेको यो गीत सुनायौं। हामीले हामीलाई काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो रेडियो नेटवर्कमा सुनिरहनु भएको छ भने उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि सुनिरहनु भएको छ। यसै गरी हामीलाई अबदेखि जाजरकोटमा रेडियो हाम्रो पाइलाबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ भने अरू पनि विभिन्न एफएम रेडियो स्टेशन मार्फत हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। आज कार्यक्रम सुन्न छुटाउनु भएको छ भनेदेखि तपाईँले उज्यालो अनलाइन .com गएर फुर्सदको समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं। आज हामीले विश्व इतिहासमा आजको दिन सिप्रो रोजगारीमा कुलेखानीमा डुङ्गा चलाउँदै आउनुभएका मकवानपुरका कुमार लामासँगको कुराकानी, आजका पाहुनामा केमिकल इन्जिनियर राजदास श्रेष्ठ जो अहिले काठमाडौँको साँखुमा कृषि गरेर बसिरहनु भएको छ उहाँसँगको भलाकुसारी, मीडियामा आज आजको बजार अनि गीत पनि सुन्यौं। आजलाई कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी बिनानी उपाने, प्राविधिक साथी प्रवीण श्रेष्ठ र झण्डै 1.5 घण्टा मलाई साथ दिने तपाईँलाई पनि धेरै धन्यवाद दिन्छौं। आठ बजे उपत्यका विशेष नेपाल खबर सुन्न सक्नुहुन्छ। भोलि बिहान काया कैरनपछि उज्यालो पल्चाको नयाँ अङ्कको साथमा आउनेछौ। आजलाई सजना तिमलसिना विदा हुन्छु। उज्यालो सुन्दै गर्नुहोला। नमस्कार।
उज्यालो फल्चा।